الرجيم. بسم الله الرحمن الرحيم. حمدا لك يا ذا الجود والإحسان والفضل والطول والامتنان، وصلاة وسلاما على من لا ينطق عن الهوى إن هو إلا وحي يوحى، حبيب قلوبنا وشفيع ذنوبنا وطبيب نفوسنا، مولانا ومولى الثقلين، جد الحسن والحسين، أبي القاسم المصطفى محمد. وعلى آله الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. صل على محمد وآله. لا سيما على الإمام المنتظر والحجة الثاني عشر واللعنة الدائمة الباقية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم من الأزل إلى قيام يوم الدين. أما بعد، فقد قال سيدنا ومولانا أبا الحسن أمير المؤمنين علي بن أبي طالب عليه الصلاة والسلام: ألا ولكل شيء سيد، وسيد وسيد المجالس مجالسنا. صلوات. اللہ تعالیٰ نے مظلوم کربلا فرش عزا، فرش تعزیت، فرش غم حسین، فرش ابا عبداللہ الحسین علیہ السلام، پروردگار عالم نے اس دنیا میں مختلف مقامات پر، مختلف مواقع پر اپنے دسترخانوں کو سجایا ہے. وہ رب کریم چاہتا ہے کہ بس کسی طرح سے میرا بندہ میری بارگاہ میں آ جائے. کہیں شب جمعہ اپنا یہ دسترخوان کھولتا ہے، خاص دسترخوان، ورنہ تو یہ دروازہ وہ ہے کہ غابت النجوم و نامت العیون، سورج اپنے ستارے غائب ہو گئے اور آنکھیں سو گئیں، دوست دوست سے جدا ہو گیا. خلا کل حبیب بن حبیب ہی و بابو کا مفتوح للسائلین، بادشاہوں نے اپنے دروازے بند کر دیے مگر تیرا دروازہ ہے جو کبھی بند نہیں ہوتا. لیکن ازان محترم، خاص دسترخوان، کبھی شب جمعہ لگتا ہے، پروردگار کہتا ہے آج شب جمعہ زیارت ابا عبداللہ کے نام پر آ جاؤ میرے پاس. کبھی رب ذوالجلال کہتا ہے کہ نافلۃ اللیل کے نام پر آ جاؤ میرے پاس. کبھی پروردگار کہتا ہے کہ زیارت جامعہ کبیرہ پڑھتے ہوئے میرے پاس آ جاؤ میری بارگاہ میں. کبھی کیا بہانہ ہے، کبھی 13 رجب، کبھی 15 شعبان، کبھی شب قدر، کبھی شب عرفہ، کبھی روزے عرفہ، عید قربان، عید فطر، جتنی مناسبتیں الگ الگ موقعوں پر آتی ہیں. اور کوئی بڑی مناسبت زیارت ابا عبداللہ علیہ السلام سے خالی نظر نہیں آئے گی آپ کو. لیکن عزیز محترم، یہ جتنے رب ذوالجلال کے دسترخوان ہیں ان میں سب سے بڑا دسترخوان فرش عزائے سید الشہداء علیہ الصلوۃ والسلام ہے. آپ کو مسجد کے اندر پھر بہت سارے افراد نظر نہیں آئیں گے، فرش عزا پر آپ کو پھر لوگ نظر آئیں. میں مسلمانوں کی بات نہیں کر رہا، میں مسلمانوں کی بات نہیں کر رہا، فرش عزا پر آپ کو وہ چہرے نظر آئیں گے کہ جن کا تعلق شاید ہمارے دین سے بھی نہیں ہے. اور اگر اس فرش عزا کو بڑے اسپیکٹرم پہ دیکھنا ہے، بڑے کینوس پہ دیکھنا ہے تو آ جائیے کربلا مقدسہ میں، سرکار اب عبداللہ علیہ السلام کے حرم میں، بین الحرمین میں، سرکار غازی علیہ الصلوۃ والسلام کے حرم میں. تو یہ جو فرش عزا ہے یہ رب ذوالجلال کے دسترخانوں میں سے ایک اس کا دسترخان کرم ہے، اور یہ اس کی حمد کا تقاضا کرتا ہے کہ بار بار اس کی ثنا کی جائے، بار بار اس کا شکرانہ ادا کیا جائے کہ وہ ہمیں اس فرش عزا پر آنے کی توفیق اور سعادت نصیب فرماتا ہے. اذان محترم، سرکار دو عالم ختمی مرتبہ احمد مجتبی محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، ارشاد فرماتے ہیں کہ ما بین الرکن والمقام روضۃ من ریاض الجنہ. رکن اور مقام کسے کہتے ہیں؟ رکن کہتے ہیں رکن الاسود کو، چار کونے خانہ کعبہ کے، ان چار کونوں میں سے ایک کونا حجر اسود، اس پر لگا ہوا، اس لیے اسے رکن کہا جاتا ہے. اچھا رکن یمانی کو بھی رکن کہا جاتا ہے، مگر رکن یمانی کہا جاتا ہے، یہ رکن الاسود ہے تو اس کو مختصر کر کے رکن کہا جاتا ہے. ما بین الرکن والمقام، اور مقام کیا ہے؟ مقام ابراہیم علیہ الصلوۃ والسلام. تو ما بین الرکن والمقام روضۃ من ریاض الجنہ، جنت کے باغوں میں سے ایک باغ ہے. پھر یہ بیان کیا رسالت ماں بھی نے صلی اللہ علیہ وسلم، فرماتے ہیں کہ ما بین قبری و منبری روضۃ من ریاض الجنہ، کہ میری قبر اور میرے منبر کے درمیان جنت کے باغوں میں سے ایک باغ ہے، جنت کے ٹکڑوں میں سے ایک ٹکڑا ہے. امام محمد باقر علیہ آلاف التحیت و ثنا، اللہم صل علی محمد و آل محمد، مولا ارشاد فرماتے ہیں مسجد الکوفان، مسجد کوفہ، کوفہ کو کوفان بھی کہا جاتا ہے. اچھا اس کی وجہ تسمیہ کتابوں کے اندر موجود ہیں، ابھی ہم اسے یہاں پر مطرح نہیں کر رہے، وقت طویل ہو جائے گا. مسجد کوفہ روضۃ من ریاض الجنہ، ٹھیک، سرکار امام رضا علیہ الصلوۃ والسلام کی قبر مطہر کے بارے میں بھی یہ ملتا ہے کہ خود مولا رضا علیہ الصلوۃ والسلام نے فرمایا کہ طوس کے اندر ایک جگہ، ایک مقام، وہ روضۃ من ریاض الجنہ. پوچھا کون سا مقام؟ آقا نے فرمایا جہاں میری قبر بنے گی. ایک مقام پر سرکار امام رضا علیہ السلام نے ایک راوی سے یوں بیان کیا، اور دیبل سے جو مولا نے ان کے کلام کے اندر وہ مصرے ایڈ کروائے کہ جو سرکار امام رضا علیہ السلام کی شہادت کے اعتبار سے تھے وہ تو اپنی جگہ پر. تو چھٹے امام سرکار امام جعفر صادق علیہ السلام ارشاد فرماتے ہیں موضع قبر الحسین منزو دفنا فی، جس دن سے سرکار عبداللہ علیہ السلام جہاں پر دفن ہوئے وہ جگہ بھی روضۃ من ریاض الجنہ. ٹھیک، اب سرکار دو عالم ختمی مرتبت کی ایک حدیث اور ملتی ہے، رسالت میں فرماتے بادرو الی ریاض الجنہ، دوڑو لپکو الی ریاض الجنہ، ریاض الجنہ کی طرف، جنت کے ٹکڑوں کی طرف. کسی نے پوچھا وما ریاض الجنہ، جنت کے ٹکڑے ہیں کون سے، کیا ہے؟ فرمایا حلق و ذکرنا، جہاں ہمارا ذکر کیا جاتا ہے یہ وہ حلقے ہیں کہ جو جنت کے باغوں میں سے ایک باغ ہے. چھٹے امام علیہ السلام ہے، اور شمع پروانے امامت سرکار امام جعفر صادق علیہ السلام کے گرد جمائے بیٹھے ہوئے. اب ظاہر سی بات ہے جہاں پر زرارہ جیسا بیٹھا ہوا ہو، جہاں پہ ہشام ابن حکم جیسا کوئی بیٹھا ہوا ہو، جہاں پہ جابر جوفی جیسا بندہ بیٹھا ہوا ہو، جن کے بارے میں جابر جوفی کوفہ کے رہنے والے ہیں، کن کے صحابی؟ چھٹے امام علیہ السلام کے. 30,000 حدیثیں پانچویں اور چھٹے امام علیہ السلام سے روایت کی ہیں، کوئی معمولی بات نہیں ہے. ایک حدیث بھی اگر ہے، کلام ہے امام کا تو نور ہے. کلام حکم نور، امرکم رخ، وصیتکم التقوی، وفعلکم الخیر، وعادتکم الاحسان، وسجیتکم الکرم، وشانکم الصدق والرفق. کیا فرمایا؟ جابر جوفی جیسے بیٹھے ہوئے یہ سارے بڑے بڑے اصحاب، کہ جن سے بصرہ کے اندر گئے، اور ایک شخص نے جو ہے وہ دعویٰ کیا علم کا، تو بیٹھ گئے اسے سوال جواب کرنے لگے، امامت پہ دلائل دینے لگے. جب دلائل دے چکے تو سامنے والے عالم نے پلٹ کر پوچھا کیا تو ہشام ہے؟ क्या तू हिशाम है? जब जवाब सही तरीके से नहीं दिया, टाल मटोल किया ताकि ना बताए अपना नाम, कहा मैं तस्दीक के साथ यकीन के साथ कहता हूं कि तू कूफा से आया है और तेरा नाम हिशाम इब्न अकम है, इसलिए कि जुबान से वही निकलेगा, मुंह से वही निकलता है जो छोटा बच्चा होता है, वो क्या निकालता है मुंह से, जब उल्टी करता है वॉमिट करता है तो बच्चा मुंह से क्या निकालता है, दूध निकालता है या दही निकालता है या जो कुछ भी हम उसे कहे, वो इसलिए वो निकालता है इसलिए कि पीता ही वही है, वो खाता ही वही है, वो जो चीज खाएगा वो जो चीज लेगा वही उसके मुंह से निकलेगी। अब अपने आप को रिवायात अहले बैत अथार अलैहिस्सलाम ने कुरान करीम की आयतों में इतना डुबो लो कि जब मुंह खोलो तो या जनाब फिजा सलामुल्लाह अलैहा की तरह से कुरान करीम की आयतें निकले या असहाब आइमा अथार अलैहिस्सलाम की तरह से आइमा अथार की हदीसें निकले, तो वो सारे हल्का बैठा हुआ है और छठे इमाम की महफिल है। उनमें से एक शख्स ने कहा अस्अलुल्लाह अल-जन्ना, मैं जन्नत का सवाल करता हूं। इमाम अलैहिस्सलाम ने उसे टोका और इमाम अलैहिस्सलाम ने यह कहा कि देखो अंतुम फिल जन्ना, तुम जन्नत का सवाल कर रहे हो और ये मेरी जबान में की जाहिर सी बातें, इमाम अलैहिस्सलाम की महफिल में बैठा हुआ यकीन रखता है कि इस महफिल में जो कह दिया इमाम अलैहिस्सलाम की महजर मुबारक में उनकी हाजिरी में अगर कह दिया और उन्होंने अगर आमीन कह दी तो फिर बराह रास्त जितने भी हिजाबात हैं उनको चीरते हुए बारगाह रब्बे जलाल में पहुंच जाएंगी। तो मैंने बहुत लंबी बात कर दी वहां, हम मैं कह रहा हूं ना कि अगर उन्होंने आमीन कह दी तो ये चीरती हुई बात पहुंचेगी ऊपर तक, ये तो बहुत दूर हो गया। जिस सादत आले मोहम्मद के सामने बैठे हो यही वो दरवाजा है। अंत बाबुल्लाह लजी मिनहु योता, इमाम की ज्यारत का जुमला कि मैं गवाही देता हूं कि आप ही वो दरवाजा है कि जो रब्बे जुलजलाल कायनात को अता करता है, जिस दरवाजे से अता करता है वो दरवाजा आपका दरवाजा है, वो आप है, आपका दरवाजा नहीं वो आप है, वो दरवाजा आप है। इमाम अलैहिस्सलाम ने फरमाया अंतुम फिल जन्ना फसअलूहु अल्ला युखरिजकुम मिन्हा, तो तुम जन्नत में हो पहले से, लिहाजा ये सवाल न करो कि जन्नत में भेज, तुम जिस जन्नत में हो उससे निकाल न देने के भी बारे में सवाल करो। हाथों को जोड़ता है और कहता है जुइल तो फिदा के अपना रसूलुल्लाह, बारगाह इमामत में ताजीम और एहतराम का क्या तकाजा होता है जानता ही ये बंदा, ये रावी। और एक मरतबा कहता है मैं आप पर कुर्बान मेरे मौला, नहनो फिर दुनिया, हम दुनिया में, तो आका ने फरमाया अलस्तुम तुकरूना बे इमामतिना व विलायतिना, क्या तुम हमारी इमामत का दम नहीं भरते, अल्लाह की जानिब से दिए हुए हमें इख्तियारात जो है उन पर ईमान नहीं रखते, अगर रखते हो तो फिर ये न समझो कि किसी आम जगह पे बैठे हो, अगर हमारी इमामत पर ईमान रखते हो और उसके बाद हमारे जिक्र की महफिल में आकर बैठे हो तो ये न समझो कि किसी आम जमीन के टुकड़े पर बैठे हो, जन्नत के बागों में से एक बाग में आकर बैठे हो। अंतुम फिल जन्ना क्यों कह रहे थे छठे इमाम अलैहि सलाम की अंतुम फिल जन्ना फसअलूहु अल्ला युखरिजकुम मिन्हा, उस जन्नत से निकाल न दे ये सवाल करो। अमीरुल मोमिनीन इमामुल मुत्तकीन सैयदुल वसीयीन कायदुल गुर्रुल मुहज्जलीन हजरत अली इब्न अबी तालिब अलैहि सलातो वसलाम, मौला इरशाद फरमाते हैं वही हदीस के जो सरनामे कलाम में आपकी खिदमत में हमने पेश करने की शहादत हासिल की, कायनात के अमीर अलैहि सलाम इरशाद फरमाते वाला फरमाते कि अला वले कुल शैइन सय्यदुन, आगा हो जाओ कि कायनात में जितनी भी चीजें हैं हर चीज में हर सिंफ में उस सिंफ का एक सरदार है। यह बात शबे जुमा की मजलिस आपकी खिदमत में हमने अर्ज किया था, अला वले कुल शैइन सय्यदुन व सैयदुल मजालिस मजालिस होना, और दुनिया की जितनी बैठकें और महफिलें और मजलिसें हैं उन मजलिसों का सरदार, उन मजलिसों की सरदार मजलिस वो मजलिस और वो मजलिसें हैं कि जहां पर हमारा जिक्र होता है जो हमारी मजलिस है। आज कुछ फजीलत और अहमियत फर्श अजा के एतबार से और अजाए इमाम हुसैन अलैहिस्सलाम के एतबार से कुरान और अहले बैत अलैहिस्सलाम की रोशनी में आपकी खिदमत में अर्ज करना चाहता हूं। फुज़ैल इब्ने यसार, अच्छा सैयदुल मजालिस से मजालिस होना, जो हमारी मजलिसें हैं, जो हमारी मजलिसें वो कौन सी मजलिसें हैं उसकी जानिब भी आता हूं, लेकिन जो हमारी मजलिसें हैं वो तमाम मजालिस की सरदार है। چھٹے امام علیہ السلام بیان فرماتے ہیں, اور جناب ام سلمہ کی بھی ایک جگہ پر یہ روایت ہے بیار الانوار میں, جناب ام سلمہ سے بھی روایت ہے. بالکل اسی طرح کا کانٹیکسٹ, ذرا سے معمولی سے فرق کے ساتھ. فرماتے ہیں کہ ملائکہ جب زمین پر مجلس عزا کا فرض بجھتا ہے, ذکر محمد و آل محمد کا فرض بجھتا ہے, تو ملائکہ رب ذوالجلال سے اجازت طلب کرتے ہیں, اذن لیتے ہیں, اس لیے کہ زمین پر, اچھا انہیں کیسے پتا چلتا ہے کہ زمین پر محفل سج گئی ہے, وہ تو اتنا دور ہے, اس لیے کہ جو زمین پر اہل بیت اطہار کے ذکر کی محفل ہے نا, وہ آسمان والوں کے لیے ایسی حیثیت رکھتی ہے جیسے زمین والوں کے لیے آسمان پہ ستارے ہیں, جیسے زمین والوں کے لیے آسمان پر ستارے, ویسے آسمان والوں کے لیے زمین پر وہ محفلیں کہ جہاں پر محمد والے محمد کا ذکر ہوتا ہے. اور دوسری روایتیں بھی ہیں کہ وہ گھر کے جس گھر میں قرآن کریم کی تلاوت ہوتی ہے وہ گھر بھی ایسا ہی چمکتا ہے. اچھا تو اجازت لے کر یہ آتے ہیں زمین پر اس فرش پہ کہ جہاں پر مجلس عزائے سید الشہداء علیہ السلام برپا ہوتی, آتے ہیں اور عزاداروں کے چہروں سے, ان کے بدنوں سے, ان کے جسموں سے اپنے پروں کو مس کرتے ہیں اور چلے جاتے ہیں. جب جاتے ہیں آسمانوں پہ تو ملک, حور, گلمان یہ سوال کرتے ہیں کہ تم کہاں سے پلٹ کے آ رہے ہو, کہاں سے آ رہے ہو, تمہارے پاس سے ایسی خوشبو آ رہی ہے کہ جو ہم نے جنت الفردوس میں, جو جنتوں کی جنت ہے وہ جنت الفردوس, ورنہ تو جنتیں بہت ساری ہیں, ایک جنت الماوا ہے, ایک جنت عدن ہے, ایک جنت الفردوس ہے, اور بھی کچھ جنتیں ہیں, نام ہیں الگ الگ جنتوں کے روایتوں کے اندر طبقات کے اعتبار سے. تو جو جنتوں کی جنت ہے وہ جنت الفردوس, اور جو اس جنت الفردوس کے اندر خوشبوؤں کی خوشبو ہے وہ مشک عنبر. یہ ملائکہ کہتے ہیں اور یہ حوریں کہتی ہیں کہ تم کہاں سے آ رہے ہو, تمہارے پاس سے ایسی خوشبو آ رہی ہے کہ جو خوشبو ہم نے جنت الفردوس میں رہتے ہوئے مشک عنبر کی بھی نہیں سونگی. وہ کہتے ہیں ہم زمین پر وہاں گئے تھے اس محفل میں کہ جہاں پر محمد و اہل بیت محمد علیہ السلام کا ذکر ہو رہا تھا. یوز کرو کانا یوز کرو فیہ محمد و اہل بیتہ, ان کا ذکر ہو رہا تھا زمین پر اس محفل کے اندر. ہم وہاں گئے اور اس ذکر کے شرکا تھے, ان سے ہم نے اپنے آپ کو مس کیا, تو جو خوشبو ان میں سے آ رہی تھی اس کی تھوڑی سی خوشبو ہم میں سے بھی آ رہی ہے. جب جوز کا یہ عالم ہے تو اس پوری کل کی خوشبو کا کیا عالم ہوگا کہ جو اس شریک کے مجلس سے عزائے سید الشہداء میں سے آ رہی ہے. فضیل ابن یسار راوی ہے اور بولے کہتے کہ میں امام علیہ الصلوۃ والسلام کی خدمت میں حاضر ہوا اور سلام و کلام کے بعد آقا نے مجھ سے پوچھ لیا سوال, اور مولا نے پوچھا کہ تجلسونا و تتحدثون, کیا تم بیٹھ کر ہماری حدیثوں کو بیان کرتے ہو, اتجلسونا و تتحدثون, کہ کیا تم بیٹھ کر یعنی مجلس کے اندر بیٹھک کے اندر ہماری حدیثوں کو بیان کرتے ہو. تو فضیل کہتے ہیں مولا بالکل بالکل, بلا جب نہ رسول اللہ کیوں نہیں, بالکل ایسا کرتے ہم بیان کرتے ہیں. تو امام علیہ السلام فرماتے ہیں ان تلک المجالس لأحبهم, انٹینسیفائرز کے ساتھ امام علیہ السلام نے جملہ کہا ہے, مولا نے تاکید لگائی ہے جملے کے اندر ان تاکید کے لیے, ان تلک المجالس لأحبها, یہ جتنی بھی مجالس ہے نا, انا تاکید کے لیے, لأحبها لام لام تاکید, ڈبل انٹینسیفائر کے ساتھ بتایا امام نے. کیا کہا امام نے, فرمایا یقیناً یقیناً ان مجلسوں کو کہ جس میں تم ہماری حدیثیں بیان کرتے ہو, لأحبها یقیناً میں انہیں پسند کرتا ہوں, فأحیو امرنا ہمارے امر کو زندہ کرو, احیو امرنا ہمارے امر کو زندہ کرو, فرحم اللہ من احیا امرنا, بس اللہ رحمت نازل کرتا ہے اس پر کہ جو ہمارے امر کو زندہ کرے, ہمارے امر کو زندہ کرے, ہماری حدیثیں بیان کر کے اپنے مقاصد و اہداف کو پورا کرنے کی کوشش نہ کرے, ہمارا ہی نام لے کے ہمارے ہی فضائل بیان کر کے لوگوں کو جمع کر لے, اور جب لوگ جمع ہو جائے تو انہیں گرفتار کر کے ہائی جیک کر کے کسی اور جانب نہ لے جائے. بھائی ہم دنیا میں دیکھتے ہیں نا बड़े बड़े प्लेकार्ड यूज होते हैं, बड़े बड़े बैनर्स लगाए जाते हैं, बड़े बड़े बिलबोर्ड्स, भारी भरकम कीमतें अदा करते हैं कंपनीज जो बड़ी मल्टीनेशनल कंपनीज होती हैं। काम क्या है, इतने पैसे क्यों दे रहे हैं आपको? कहा यही तो है जो हमारे कस्टमर घेर के लेकर आते हैं हमारे पास। लिहाजा आइडेंटिफाई किया जाता है। अच्छा क्या फरमाया, पहले क्या कहा था, इन सैयद अल मजालिस, मजालिस होना, सैयद अल मजालिस मजालिस होना, जो मजालिस की सरदार मजालिस है वो हमारी मजलिस है। हमारी मजलिस कौन सी है, जिनमें अहलाए अमरे अहले बैत हो, जिनमें वही बात हो जो मुराद अहले बैत है, जो मुराद मौला है। अब आइए एक ख्वाब रिसालत माप का, अब ये ख्वाब रिसालत माप का ख्वाब है, ये हमारे और आपके जैसे किसी इंसान का ख्वाब नहीं है। हजरत इब्राहिम अलैहिस्सलाम के ख्वाब की इतनी अहमियत थी कि बेटे को ले जाकर लिटा दिया था, छुरी फेरने वाले थे, तो ये तो रिसालत माप का ख्वाब है। फखरे इब्राहिम ख्वाब में देखा दो बड़ी हस्तियों को, देखा एक जनाब हमजा को और एक जनाब जाफर को, जाफर तैयार अलैहिस्सलाम और जनाब हमजा सैयदुल शुहदा अलैहिस्सलाम। देखा और देखा कि जन्नतुल फिरदौस में बड़ा अजीम और बुलंद मकाम मिला हुआ है। पूछा रिसालत माप ने कि या रसूल अल्लाह, रसूल पूछते हैं कि ए हमजा और जाफर ये बताओ कि तुम्हारा ये मकाम जन्नतुल फिरदौस में तुम्हें कैसे हासिल हुआ, तुम इस मकाम तक कैसे पहुंच पाए? फरमाया या रसूल अल्लाह तीन बातें थी, तीन चीजें थी कि जिन तीन खसूसियात की वजह से, तीन कैरेक्टरिस्टिक्स की वजह से, हमारी तीन आदतें कि जिनकी वजह से हमें यह मकाम परवरदिगार आलम ने इनायत फरमाया। एक क्या, अस्सलातु अलैका या रसूल अल्लाह, ऐ रिसालत माब हम आप पर, और अभी मैं ब्रैकेट लगा रहा हूं, जाहिर सी बात है जब दुरूद की बात आएगी तो रिसालत माब फरमाएंगे ना, ला तुसल्ली अलैया सलात अल बत्रा, तुम कटी भी सलवात मुझ पर ना भेजो, तो लिहाजा आप पर भी और आपके अहले बैत पर भी हम दुरूद भेजते थे या रसूल अल्लाह, अल्लाहुम्मा सल्ली अला मोहम्मद वाले मोहम्मद। रिवायत है छठे इमाम अली सलाम की, अगर किसी के गुनाह इतने हो जाए कि वो उसे शुमार न कर सके और उसे ये फिक्र लाहक हो जाए कि माफ कैसे होंगे, तो उसे चाहिए कि कसरत से दुरूद पड़े मोहम्मद वाले मोहम्मद पर। और अगर किसी की कोई शेख हो जाए फिर दुरूद पड़े अल्लाहुम्मा सल्लल्लाहु अलैहि मोहम्मद वाले मोहम्मद। अब यहां पर उमूमन ये होता है कि जब ये हदीस पढ़ी जाती है, हदीस है ना, इमाम जाफर सादिक अलैहि सलाम की हदीस है, और जो अरबी से आशनाई रखने वाले हैं वो क्या पता ना, आपने ये हदीस पढ़ दी अब तो शुरू हो जाएंगे लोग गुनाह करने। अच्छा मैं मना करूंगा तो रुक जाएंगे, और मैं ये हदीस नहीं पढ़ूंगा तो रुक जाएंगे। एक इंसान की फितरत है, और वो फितरत भी किसकी बनाई हुई है, रब्बे जुलजलाल की बनाई हुई है। ना महरम की तरफ निगाह जाना, किसी ने कहा ये तुम्हें ऐब है, हमने कहा भाई ये ऐब है, अगर ये ऐब है तो बताओ उसको निकालना कैसे, तो कहा बस नहीं देखो, नहीं देखेंगे। अगर नहीं देखा तो फितरत के ऐन मुखालिफ काम कर रहे हैं। मेरी फितरत में तो है कि मैं मुखालिफ जिंस की तरफ अट्रैक्ट होते हैं। परवरदिगार आलम ने बंदे में, बंदों में, इंसानों में ख्वाहिशात रखी है। रब्बे जुलजलाल ने ख्वाहिशात को मार के खत्म कर देने का नहीं कहा है, रब्बे जुलजलाल ने उन्हें चैनलाइज किया है। परवरदिगार आलम ने उसे सिमत दी है, मैंने ही तुम्हारे जिस्म में, तुम्हारे वजूद में ख्वाहिशात रखी है, लेकिन मैं ही तुम्हें बता रहा हूं कि एक रास्ता यह भी है इन ख्वाहिशात को पूरा करने का, लिहाजा अगर मेरे बताए हुए रास्ते से उन ख्वाहिशात को पूरा करोगे तो ठीक है, वरना नहीं करोगे तो वो गैर फितरी है। मेरी मुखालिफत है तो बाद में, वो गैर फितरी है। तो परवरदिगार आलम ने ख्वाहिशात को खत्म करने का नहीं, गौतम बुद्ध वगैरह की जो मसलक पर और दीन पर अमल करने वाले उनका यही है, वो कहते हैं कि बुराइयों को खत्म करने का जरिया क्या है कि मैं सारी ख्वाहिशात को खत्म कर लूं। मेरा एक गोल होना चाहिए दुनिया में कि मेरी कोई ख्वाहिश ना हो। तो अगर मेरा ये गोल है कि मेरी कोई ख्वाहिश ना हो तो ये खुद एक ख्वाहिश है अपनी जात में, ये खुद अपनी जात में एक ख्वाहिश है, तो क्या किया जाए? लिहाजा रब्बे जुलजलाल कहते हैं मैं तुम्हें डेड एंड पे लाकर नहीं खड़ा करूंगा, और मैं साबित करूंगा कि ये दीन दीन फितरत है, तुम्हारे अंदर जो जो ख्वाहिशात रखी है उनको मैं चैनलाइज करूंगा, उनको एक हाईवे पे लेकर आऊंगा, जो प्रॉपर रास्ता है वो तुम्हें बता दूंगा, उस रास्ते से अगर हटे तो फिर वो गैर फितरी होगा। अच्छा, अब बात क्या कर रहे थे हम, रिसालत माब सल्लल्लाहु अलैहि वसल्लम पूछते हैं तीन चीजें, एक क्या दुरूद, कसरत से गुनाह हो जाए तो अब ये कहा जाता है मौलाना आपने कहा है ना तो अब ये गुनाह करेंगे, ऐसा नहीं है। तो या फिर ये ऑप्शन हो कि हम वो हदीसे बयान करना छोड़ दें, तो फिर ये सवाल तो हमसे नहीं होगा, छठे इमाम अलैहि सलाम से सवाल होगा, ये मौला आपने ऐसी हदीस बयान की क्यों की कि लोग जो लोगों को गुनाह पर तशवीक दिलाए, और शिफात का जो पूरा कॉन्सेप्ट है ये तजर्री तो नहीं है ना, तजर्री का पूरा एक बाब है उसूल फिक्र के अंदर, और फिका के अंदर तजर्री जुरअत करना, मैं उस जानेब नहीं जा रहा। लेकिन अजान मोहतरम अब बात को मैं यहीं पर क्लोज कर दूं और हम वापस आ जाए अपने उसकी जो हमारा अपना प्रॉपर हाईवे जिससे हम ना हट जाए कहीं उस पर आ जाए। तो ये अस्सलातु अलैका या रसूल अल्लाह, आप पर दुरूद भेजते थे हम, दूसरा क्या सकीउल माँ, प्यासों को पानी पिलाते थे, और तीसरी ये कि हुब्बु अली इब्ने अबी तालिब, ये तीन चीजें थी हमारे पास। तो परवरदिगार आलम ने हमें एक इम्तियाजी मकाम इनायत फरमाया जन्नतुल फिरदौस के अंदर। अब ये तीन चीजें वो है कि जो हमारी मजलिसों में आके इकट्ठी हो जाया करती है, जब हम मजलिस अजा का फर्ज बिछाते हैं, नाम रिसालत माँ आता है तो उन पर उनकी आज पर दुरूद भेजने की सआदत हासिल करते हैं, सबीले लगाकर प्यासों को पानी पिलाते हैं, और जब नाम अली इब्ने अबी तालिब आता है तो नारा हैदरी लगा के अपनी मोहब्बत के अली इब्ने अबी तालिब का इजहार करते हैं। ये तीनों चीजें जो इम्तियाज इनायत कर रही है हजरत हमजा और जनाब जाफर को, वो हमारी मजलिसों में आकर इकट्ठी हो जाती है। ये है हमारी मजलिस, ये जो मजालिस से आ जाए। अब आ जाइए बात को एक मरहला और आगे बढ़ाए। एक रिवायत हमने कहा कि आज बात आजादारी और फर्श अदा के एतबार से रहेगी मिली जुली। इमाम जाफर सादिक अलैहिस्सलाम इरशाद फरमाते हैं, मौला इरशाद फरमाते हैं कि जो कोई भी शख्स अगर गिरिया करे रोए, सरकार अब्दुल्लाह अलैहिस्सलाम पर उनके मसाइब को सुनकर, और अगर उसकी आंख इस कदर भी गीली हो जाए, बेकदर जनाह जुबाब, अगर मक्खी के पर के बराबर भी उसकी आंख गीली हो जाए, इसके माना यह हुए कि आंख गीली हो जाएगी, आंसू बाहर नहीं आया होगा, अभी इतनी भी गीली हो जाए तो उसके कितने गुना माफ होंगे। अगर समंदर के पानी में मौजूद झाग के बराबर भी हो, रब्बे जो जलाल माफ कर देगा। अब ये जो तफावत है ना, तफावत लोग कहते हैं ये कैसे हो सकता है, एक आंसू के बदले जन्नत, मन बका औ अबका औ तबाका वजबत लहुल जन्ना, जो रोया जिसने रुलाया या जिसने रोने जैसी शक्ल भी बनाई, वजबत लहुल जन्ना, वजबत लहुल जन्ना, वाजिब कर दूंगा मैं उस पर जन्नत को। तो या तो ये कहिए कि गरीब हदीस है, नाउज़ु बिल्लाह मिन ज़ालिक अस्तग़फिरुल्लाह, या अगर ये हदीस है तो फिर इसे दिलो जान से मानिए, इसलिए कि कलाम अहले बैत है। अपने आप को ठीक रखना ये तो हर इंसान का फर्ज है, हम कहां कह रहे हैं कि हमें दायरे इस्लाम से बाहर निकलना है, हम तो इसी दायरे के अंदर रहना चाहते हैं। कितने अफराद ऐसे मिलते हैं जो कहते हैं कि भला हमारे लिए दुआ करें, किया करें कि हमारी फुला फुला चीजें जो हम वाजिब है हम नहीं कर पाते, दुआ करें कि हम उस लाइन पे आ जाए, हम करना चाहते हैं, हम उसको अमल उस पर अमल करना चाहते हैं। हम कहते हैं आप अहले बैत अथार से तवसुल करें, यकीनन आपके लिए आसानी होगी, मुश्किल कुशाई कायनात को अपनी मुश्किल में पुकारिए, आपकी जरूर जरूर मुश्किल कुशाई होगी, हर बाब में हर एतबार से होगी। तो ये कैसे हो सकता, कोई ये कहता है कि ये कीमत बहुत ज्यादा कम है, बहुत कम कीमत है, एक आंसू की कीमत बहुत कम है। अब देखिए ना, एक कतरा कम है, अगर प्यास बुझाने के लिए हो, पानी का एक कतरा अगर बड़े इंसान के लिए, बड़े शख्स के लिए है प्यास बुझाने के लिए, आप उसको कहें कि आपको प्यास बुझाने के लिए एक कतरा, अरे कम है यार। और अगर खुदा ना खासा किसी को कत्ल कर देना और जहर का एक कतरा दे तो बहुत है, इसके माना कि डिपेंड करता है किस चीज से मंसूब है वो कतरा। असल अहमियत निस्बत की है कि वो कतरा है किस काम के लिए, उस कतरे के पीछे जो जौहर कार फरमा है वो जौहर क्या है। अब तुम अपने एक आंसू ना देखो, अपने एक आंसू ना देखो, इसलिए कि ये अब आंसू तुम्हारा नहीं रहा। जो आंसू रुमाले सैयदों में जा रहा है वो उनकी मिल्कियत हो गया, और उनकी मिल्कियत अगर कम भी हो तो कसीर का काम देता है। तो अगर लॉजिकली आए और हम कहेंगे भाई चले कम कीमत है, तो फिर आप बता दें कि क्या कीमत है। अव्वल तो हमारी आपकी अथॉरिटी नहीं है कि हम ये कहें या हम तय करें कि क्या कीमत होनी चाहिए और क्या कीमत नहीं होनी चाहिए। इसलिए कि मालिक वो है जो कह रहा है कि एक आंसू के कतरे में दे दूंगा, भाई प्राइस वही तय करेगा ना। मैं जाऊं और जाकर किसी ऐसे मल्टी नेशनल आउटलेट में जाकर कहूंगा यार ये जींस मुझे खरीदनी है लेकिन इस कीमत पर नहीं लूंगा, इस कीमत पर लूंगा, कहेंगे आप दीवाने हो गए, जाइए आप कहां है आपको पता है। अब मैं नाम नहीं लूंगा वरना कहेंगे कि ये ब्रांडिंग हो रही है। नहीं, अगर आप ये कहेंगे कीमत कम है तो चले ठीक है, सारी जिंदगी के नमाज ले ले ठीक है, पूरी जिंदगी में किया हुआ एक हज जो वाजिब है वो ठीक है, वो भी मिला ले, कुछ रुपए पैसे खुम्स और ज़कात के निकाले हुए उनको जमा कर ले, ठीक। यानी 18,000 दिन अगर 60 साल की इबादत, 60 साल की इबादत उस वक्त जब 75 साल की उम्र हुई, तो 60 साल की इबादत 18,000, तकरीबन 18,000 दिन की इबादत, 18,000 मल्टीप्लाई 5 कर ले तो आपके पास नमाजें आ जाएंगी, और 18,000 मल्टीप्लाई बाय 17 कर दे तो रकत आ जाएगी वाजिब, तब भी ये कम है। इसलिए कि वो जो आपको मिल रहा है हुम फिया खालिदून, हमेशा हमेशा के लिए मिल रहा है। अच्छा, नमाज से मफर नहीं है, नमाज से फरार नहीं है। आप कुछ भी कह ले कि भाई मिल जाएगी इजाजत, नहीं मिलेगी वाजिब है तो करना है। रोजे से मिल जाएगी मफर, नहीं मिलेगा माजरत। इसलिए कि जहां हम कह रहे हैं कि हम पाबंद है अहले बैत के, तो हर चीज में पाबंद है ना, हर चीज में पाबंद है, ठीक है ना। लेकिन बात यहां पर अफजलियत और अहमियत की और फजीलत की हो रही है, तो यहां पर भी ये जो कीमत आप अदा कर रहे हैं और हम अदा कर रहे हैं ये भी कुछ ज्यादा नहीं है। तो फिर माना क्या हुए? इसके माना ये हुए कि अदल से जन्नत नहीं मिलेगी, अल्लाह के फजल से जन्नत मिलेगी। मतलब ये हुआ कि अदल से नहीं मिलेगी, अगर अदल किया रब्बना ला तो आदिलना, वो कौन सी दुआ है कि जो कुनूत में पढ़ते हैं, परवर दोबारा हम पर फजल करना, अदल नहीं करना। इसलिए कि अगर तू जैसा बादशाह अदल करने पर आ गया तो फिर एक एक जर्रे का हिसाब होगा, और क्या हम हिसाब देंगे उसके सामने, हम तो खत्म है अगर वो अदल करने पर आ जाए। लेकिन अज़ान मोहतरम कुछ चीजें ऐसी हैं कि जिन्हें परवरदिगार आलम ने कहा कि अगर मैं अदल करने पर भी आ जाऊं और वो चीजें तेरे पास रही और वो तेरे मीजान के पलड़े पर रख दी गई तो मैं उन्हें इतना भारी बना रहा हूं कि तुझे नाउम्मीद फिर भी नहीं होने दूंगा। नाउम्मीदी शिर्क के बाद जो सबसे बड़ा गुनाह है वो यही है, अल्यासु मिन रौहिल्लाह, अल्लाह की रहमत से मायूस हो जाना। तो किसी को इतना डराइए कि जितना डराने से वो मायूस ना हो जाए। परवरदिगार रहमान भी है, रहीम भी है, या सिर्फ जब्बार और कहार है? है ना? अच्छा चले, थोड़ी सी अलग अंदाज से आज बात हो रही है, लेकिन ये कि सुन लीजिए, एक बात ये हो गई, एक दुरूद भी भेज देंगे मोहम्मद वाले मोहम्मद पर। ये जो हमने अदल और फजल के बारे में आपकी खिदमत में कहा, एक छोटी सी मिसाल के जरिए से इसको वाजे कर दें और फिर बात को आगे बढ़ा देते हैं कि हम मेरे घर में एक चौखट है, या वो चौखट खराब है या वो जमीन की सतह जो है वो फूल गई है, जिसकी वजह से दरवाजा बंद करते खोलते तो आवाज आती है। अब वो ठीक करवाना है, अब वो ठीक करवाने के लिए मैंने बुलाया मजदूर, और ऐसे दो दरवाजे मेरे घर में मिसाल के तौर पर दो दरवाजे, और दोनों बिल्कुल सेम तरह से खराब हुए, और मैंने दो मजदूर बुलाए और दोनों बिल्कुल सेम ताकत के और दोनों सेम एलिजिबिलिटी रखने वाले और सेम क्या कहते हैं आइडियल सिचुएशन वाले बुलाए और दोनों की मैंने सेम मजदूरी तय की 1000 रुपए। मैंने कहा कि भाई ये 1000 शिलिंग आपको दूंगा ये काम कर दें, ये 10,000 शिलिंग दूंगा ये काम कर दें। मुझे पता है कम है 10,000 शिलिंग इतने बड़े काम के लिए, लेकिन ये आपको 10,000 दूंगा आप ये काम कर दीजिए। मान लिया, दोनों ने एक्सेप्ट किया, कबूल किया, आए दोनों ने मरम्मत की, दोनों दरवाजे बिल्कुल ठीक हो गए और बराबर के ठीक हुए। अब जब दोनों जाने लगे, मैंने एक को 10,000 दिए, एक को 12,000 दिए, ठीक है। एक सिचुएशन तो ये है, दूसरी सिचुएशन ये है कि मैंने एक को 10 दिए, एक को 8 दिए। जो दूसरी सिचुएशन है इसमें मैंने अदल नहीं किया, मैंने तय किया था 10,000, मैंने नहीं दिए। लेकिन दूसरी सिचुएशन में मैंने जो 2,000 ऊपर से दिए टिप के तौर पे, वो मैंने उस पर फजल किया, फजल किया। अब सवाल अदल न करने पर होगा, फजल करने पर नहीं होगा। अगर जो मेरा बनता था वो मुझे न मिले तो मैं सवाल कर सकता हूं, लेकिन जो मेरा बनता था उससे ज्यादा अगर खुदा मुझे दे रहा है तो किसी को सवाल करने की इजाजत न होगी कि ये क्यों इतना ज्यादा दे दिया। और देखो कि वो दे क्यों रहा है, वो इसलिए दे रहा है कि तुमने खुद को उस हस्ती से जोड़ दिया कि जिसने खुद को बारगाह इलाही में फना कर दिया था। जो कुछ था हुसैन इब्ने अली के पास वो रब्बे जलाल की बारगाह में अता कर दिया था, और उसके बाद हर मुसीबत पे हुसैन ने सबर नहीं किया था। हम और आप करते हैं मुसीबत पे सबर, और वो भी बड़ी मुश्किल से करते हैं। हुसैन इब्ने अली उस जात का नाम है मुबारक का कि जो मुसीबतों पर शुक्र करता रहा, शुक्र करता रहा, अलैहि सलातो वस्सलाम, अलैहि आलाफ तहियत वस्सना। तो क्या है, रोना। अब ये है सारी बात अकीदत की, और किसका कितना ताल्लुक है हजरत अब अब्दुल्ला अलैहि सलाम से, सरकार अबुल फजल अलैहि सलाम से, और जितनी भी मासूमीन हस्तियां हैं इस्मत कुबरा के दायरे के अंदर और इस्मत कुबरा से बिल्कुल करीब करीब, जो इस्मत कुबरा के बिल्कुल साथ मिला हुआ दायरा है, जिसमें सरकार अबुल फजल अब्बास अलैहि सलाम है, जनाबे ज़ैनब कुबरा सलामुल्लाह अलैहा है, बीबी खदीजा है, हजरत अबू तालिब अलैहि सलाम है, जनाबे बीबी फिजा सलामुल्लाह है, जनाबे और बहुत सारी बीबियां हैं, जनाबे उम्मुल बनीन सलामुल्लाह अलैहा। ये सारी हस्तियां वो है कि इनमें से किसी के साथ इंसान का कोई खास ऐसा कनेक्शन होता है। कैसे पता चलेगा मेरा कनेक्शन किस हस्ती के साथ कुछ अलग है, ज्यादा है? उनका नाम लिया जाएगा और आपकी आंखों में आंसू आ जाएंगे, आप बर्दाश्त नहीं कर सकेंगे, आपका दिल फौरन नरम हो जाएगा। किसी को ये ताल्लुक सरकार अबुल फजल अलैहि सलाम के साथ होता है, किसी को सरकार अब अब्दुल्ला अलैहि सलाम के साथ, किसी को मौलाए कायनात के साथ, किसी को अहले बैत अथार की किसी हस्ती के साथ होता है। अब वो इस मवद्दत के अंदर किस अंदाज को इख्तियार करता है अपनी अकीदत को जाहिर करने के लिए, ये वो जानता है। कोई ये कहता है कि मैं काला लिबास पहनूंगा, जैसे कि आयतुल्लाह खुई ने नजर की, आयतुल्लाह खुई के वालिद ने नजर की थी, सैयद अली अकबर खुई ने, जब उनके यहां पर औलाद नहीं होती थी और माली हालात भी ठीक नहीं थे, नजर की, कहा कि हम मौला के लिए कोई काम अंजाम देते तो मौला भी उसके रिटर्न में हमें कोई तोहफा इनायत करेंगे। तो उनकी जौजा ने कहा था कि अब हम ये नजर करते कि जितने भी रोज तक अय्याम अज़ा रहेंगे हम ये काला लिबास उतारेंगे नहीं, काले लिबास पहनेंगे हम जहां भी जाएंगे। उन्होंने नजर की, फिर उनके यहां पर औलाद हुई, यानी कि हजरत जनाबे सैयद खुई अल्लाह मकाम। अभी किसी की क्या अकीदत है, किसी की क्या अकीदत है, अंदाज है। मराजे किराम ने यह कहा है कि जब तक हराम के दायरे में नहीं जा रहा है तब तक अगर मवद्दत अहले बैत अथार अलैहिस्सलाम के उनवान से कोई कर रहा है तो उसको करने दिया जाए। हजरत आदम है, अब जो दुनिया में तशरीफ लेकर आए, बीबी हवा से जुदाई हो गई, फिराक हो गया, जनाब जिब्रील आए और आकर उन्होंने वो नाम तालीम दिए कि जिन नामों के वास्ते से और वसीले से जब हजरत आदम अलैहिस्सलाम ने दुआ तलब की तो उनकी दुआ कबूल हुई। तो जब नाम हुसैन अलैहिस्सलाम आया तो रोने लगे जनाब आदम, और ऐसा रोए फबका, बका तस्निया का सीगा है, अलिफ के साथ है, अलिफ मकसूर के साथ है, बका बुका अस्तकला, ऐसा रे आदम और जिब्रील के जैसे बूढ़ी मां अपने जवान के लाशे पे रोती है, ऐसा रोए। اور یہ شدید گریہ ہوا, شدید گریہ ہوا. اب حضرت آدم علیہ السلام کو بیان ہی کیا تھا جناب جبریل نے, جب نام حسین آیا تو رونے لگے, اور جب رونے لگے تو پھر حضرت آدم نے پوچھا کہ حسین ہے کون, ساری تفصیل بیان کی. اصول کافی کی روایت کے اندر موجود ہے پورا, اصول کافی کے اندر یہ روایت باب ابتدائی ابواب کے اندر موجود ہے, پورا بیان کیا کہ کیا کیا ہوگا, کس کس انداز سے انہیں ان کے انصار ان کے اولاد اور پھر بیویوں کے ساتھ کیا ظلم ہوں گے, وہ سب اس میں لکھا ہوا. یہ سب سن کے روئے بوکا سکلا. آدم تو شدید گریا کر رہے ہیں, آدم تو اس بوڑھی ماں کی طرح سے رو رہے ہیں کہ جس کا جوان چلا جائے. ابو بصیر گریا کر رہے تھے, چھٹے امام علیہ السلام نے کہا کہ ابو بصیر میرے جد حسین پہ رو رہے ہو, کیسے رو رہے ہو, روتے کیوں نہیں ہو؟ کہا مولا یہ میرے آنسو, رومال دکھایا ابو بصیر نے. آقا نے فرمایا کہ جب بات میرے جد پہ گریا کرنے کی ہو تو ایسے رویا کرو جیسے بوڑھی ماں اپنے جوان کے لاشے پہ روتی. دنیا ہم سے پوچھتی ہے کہ تم کیا حسین کا غم بار بار فرش عزہ بچھا کے بیٹھ جاتے ہو, تم کا جواب یہی ہے کہ حسین ابن علی اس دنیا میں جب تشریف لے کر آئے تھے اور نانا کی گود میں نواسا تھا, نانا بہت خوش تھا, نانا ہنس رہے تھے مسکرا رہے تھے دیکھ کے اپنے بیٹے نواسے کو, مگر اچانک خوش ہوتا ہوا نانا رونے لگا, بیٹی کا دل بے چین ہوا اور بیٹی نے پلٹ کر ایک مرتبہ پوچھا بابا یہ تو خوشی کا دل ہے, رونے کا کون سا موقع ہے؟ کہنے لگے کہ بیٹی زہرا یہ میں رو اس لیے رہا ہوں کہ جناب جبریل ابھی آئے تھے اور آ کر کہا کہ جس حسین سے اتنی محبت ہے نا آپ کو, یہ حسین کرملا کے بن میں 3 دن کا بھوکا پیاسا مظلومیت کے ساتھ شہید کر دیا جائے گا. جناب سیدہ نے پوچھا کہ کیا میں رہوں گی؟ کہا فاطمہ تم نہ رہو گی. کہا کیا علی ہوں گے میرے بیٹے حسین کی مظلومیت کے وقت؟ کہا زہرا بیٹا علی بھی نہیں ہوگا. کہا کہ بھائی حسن مدد کے لیے؟ کہا وہ بھی نہیں ہوگا, تیرا بیٹا حسین اکیلا ہوگا, تنہا رہ جائے گا بیابان میں. اس کے بعد جناب سیدہ کیا پوچھتی ہیں؟ پوچھتی ہیں پھر میرے بیٹے پہ روئے گا کون؟ اور کچھ نہیں پوچھا, اور کوئی دوسرا سوال نہیں کیا, پوچھا پھر میرے بیٹے پہ روئے گا کون؟ اس کے معنی یہ ہوئے کہ رونا ایک ماں کے دل کا ارمان ہے. جناب سیدہ چاہتی ہے کہ ان کے بیٹے حسین پر رویا جائے. بس یہ جو ہم فرش عزہ بچھا لیتے ہیں یہ اسی ماں کی دعا کا جواب ہے کہ جو ہم یہاں پر آ جاتے ہیں. عزیزو ذرا سوچئے کہ وہ مصائب کے جنہیں ہم سن کے روتے ہیں اور گریا کرتے ہیں ہم سے برداشت نہیں ہوتا, ذرا سوچئے زمانے کا امام جو خون کے آنسو روتا ہے, ارے کیوں نہ بہائے خون کے آنسو میرے اور آپ کے زمانے کا آقا, ارے جب اپنے دادا حسین ابن علی کی مظلومیت کا منظر اپنی آنکھوں سے دیکھ کے روتا. جب رہائی ملی ہے جناب زینب نے کہا مجھے کچھ نہیں چاہیے, بس ایک جگہ دے دو, میں اپنے نرید و اولا ان ننوح علی الحسین, ہم سب سے پہلے یہ چاہتے ہیں کہ حسین پہ گریہ کرے, حسین پہ رونا کرے, حسین کا ماتم کرے, اس لیے کہ زینب کبرا آنسوؤں کی پیاسی ہے. زینب کبرا رو نہیں پائی ہے اپنے بھائی پر ابھی تک, اور جب روئی ہے تو ایک مرتبہ قد شکک نل جنوبا و نتم نل خدودا الفاطمیات, جب روئی ہے تو ایسے روئی ہے کہ گریبان کو بھی بیویوں نے چاک کیا ہے اور اپنے سروں پر اپنے چہرے پر تماچے مارے ہیں. ہاں یقیناً اگر کمرے کے اندر بیویاں سیدانیاں بیٹھ کے روئی ہے, مگر ایسے روئی ہے کہ کبھی اپنے رخساروں پر تماچے مارے, ارے مگر ایک بیوی ایسی تھی جو اپنے بھائی حسین کو تو روتی رہی مگر اپنے دو بیٹوں محمد پہ گریا نہ کیا. ہاں جی, تو یہی دربار کا منظر ایک آپ کی خدمت میں عرض کرنا چاہتا ہوں, اور اس کے بعد کرسا پیش کیجئے گا حسین کی یتیمہ کا, بارگاہ حسین ابن علی میں بھی اور بارگاہ ابو الفضل العباس علیہ السلام میں بھی. دربار ہے یزید کا, اور اس دربار کے اندر یزید نے جب اہل حرم آ گئے اس کے دربار میں اور اس کے وزراء چاروں طرف بیٹھے ہوئے تھے, تو اس نے ایک مسخرے کو بلایا تاکہ وہ لوگوں کو اس دربار میں ہنسائے, اور وہ نعوذ باللہ اہل بیت اطہار کی فردوں کا تماشا بنا. ایک مسخرہ آیا اور اس نے آ کر کہا دیکھ یزید میں تیری بات کو مانوں گا اور میں یہاں پر ہنساؤں گا لوگوں کو. ہائے غربت اہل حرم, ہائے غربت اہل حرم, مگر उसके इवज में मैं उससे कीमत चाहता हूं। और ये कहकर चार सारा यतीमा बच्ची की जाने में इशारा किया और उसके बाद कहा कीमत ये है कि ये बच्ची मेरी कलीजी में दे देगा। अरे एक मरतबा शहजादी सकीना का दिल दहल गया, जनाब फूफी अम्मा की जाने वाली है लिपट गई। एक मरतबा पहली को थामा और कहा बीबी फूफी अम्मा मैं यतीमा हुई, फूफी अम्मा मुझे तमाचे लगे, फूफी अम्मा मेरा कुत्ता जला, फूफी अम्मा मुझे ताजियाने मारे गए, फूफी अम्मा मेरे कानों से दुश्मनों को खींचा गया, अब क्या मैं कनीज भी बनाई जाऊंगी। मैं सुन रहा था एक मरतबा बिनते अली ने सैयद सज्जाद को देखा, सैयद सज्जाद ने हथकंडों को हरकत दी। एक मरतबा उस मशखरे की जाने मुखातिब होके कहते शर्म नहीं आती, क्या तू मोहम्मद मुस्तफा का कलमा गो नहीं है? कहता है कि मैं कलमा मोहम्मद मुस्तफा ही पढ़ने वाला हूँ, मगर तुम्हारा क्या ताल्लुक है मोहम्मद मुस्तफा से? कहा ये जो देख रहे ओ ये मोहम्मद अली की बेटियां है, मैं मोहम्मद मुस्तफा के नवासे का बेटा हूँ। एक मर्तबा पूछा यजीद की जानिब रुककर के कहा क्या ये तेरी सच कह रहा है? यजीद ने सर को झुका लिया। एक मर्तबा दरबार से बाहर गया, पहलू से खंजर को निकाला, अपने एक हाथ से उस हाथ को काटा जिससे इशारा किया था, कटा हुआ हाथ बिनते अली के पास आके मगर है ये उमर मोहम्मद मुस्तफा की बेटी।
मोहम्मद वाले मोहम्मद का हमारे इस तवस्सुल को इस इबादत को अपनी बारगाह से मकबूल और मंजूर फरमा। परवरदिगारा तुझे वास्ता मोहम्मद वाले मोहम्मद का, जितने भी मोमिन यहाँ पर तशरीफ फरमाए, जहां पे भी यह आवाज जा रही है मोमिन और मोमिनात सुन रहे हैं, परवरदिगार तमाम की हाजात शरईया को रवा फरमा। बारे लहा जितने भी परेशान हाल है तमाम की परेशानियों को दूर फरमा। बारे ला तुझे वास्ता अपने वली अपनी हुज्जत साहिबुल अमर अलैहिस्सलाम के जहूर में ताजी फरमा, हमें मौला वाका के आबानो अंसार में शुमार फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। मा तबे हुसैन या हुसैन या हुसैन या हुसैन या हुसैन या हुसैन।